नमस्कार। दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी राजु थापा र म श्रिया नेपाल। आज मिति 2082 साल फागुन 13 गते बुधबार फागुन शुक्ल पक्ष अष्टमी तिथि। तदनुसार फेब्रुअरी 25 तारीक सन् 2026 नेपाल सम्बत 1146। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। कान्तिपुर दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। मतपेटिका गणनास्थलसम्म पुर्याउने जिम्मा यसपालि सेनालाई शीर्षकमा कान्तिपुर दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। यसपालि मतदानपछि मतपत्रलाई गणनास्थलसम्म पुर्याउने सुरक्षा जिम्मा नेपाली सेनाले पाएको छ। विगतमा मतपत्र ढुवानीको सुरक्षामा प्रहरी र सशस्त्र प्रहरीलाई मात्र परिचालन गरिन्थ्यो। यसपालि असामान्य परिस्थितिमा निर्वाचन हुँदै गरेको भन्दै सुरक्षामा सेनाको उपस्थिति र भूमिकालाई बढ़ाइएको निर्वाचन आयोग र गृह मन्त्रालयले जनाएका छन्। 21 फागुनमा हुने निर्वाचनका लागि सुरक्षा संयन्त्रहरू सक्रिय भइसकेका छन्। केन्द्रीय सुरक्षा समितिबाट पारित निर्वाचन एकीकृत सुरक्षा कार्ययोजना 2082 अनुसार सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन प्रहरीलाई देशभर परिचालन गरिएको छ। सेनाका अनुसार करिब 80,000 सैनिक निर्वाचन सुरक्षामा परिचालन भइसकेका छन्। गृहका अनुसार नेपाल प्रहरीबाट करिब 71,000 सुरक्षाकर्मी निर्वाचनमा खटिएका छन्। मतदान स्थलको भित्री सुरक्षा व्यवस्थापन जिम्मा नेपाल प्रहरीले पाएको छ। मतदान स्थल वरिपरि निर्वाचन प्रहरीले सहयोग गर्नेछन्। दोस्रो घेराको सुरक्षा प्रबन्धको जिम्मा पाएको सशस्त्र प्रहरीबाट करिब 35,000 सुरक्षाकर्मी खटाइँदैछ। बाहिरी सुरक्षा घेराको जिम्मा सेनाले लिएको छ। आवश्यक परे 4 सुरक्षा निकायबाट खटिएका जनशक्तिको संयुक्त कमाण्ड लिने अधिकार समेत सेनाले पाएको छ। गृह मन्त्रालयका अनुसार मतदान, मतपेटिकाको ढुवानी, मतगणना र मत परिणाम आएपछिको अवस्थालाई समेत आकलन गरेर सुरक्षाकर्मी परिचालन गरिँदैछ। बाहिरी सुरक्षा घेरामा खटिएका नेपाली सेना र सशस्त्र प्रहरी टोली हरेक निर्वाचन क्षेत्रमा अस्थायी बेस खड़ा गरी बसिसकेका छन्। मतदान स्थलमा खटिने निर्वाचन प्रहरीलाई छुट्टै निर्वाचन सुरक्षा तालिम दिएर मंगलबारबाट कार्यस्थलतर्फ खटाइएको छ। केही दिनभित्रै सबै जनशक्ति मतदान स्थलमा पुग्नेछन्। मतदान भइसकेपछि मतपेटिका गणना स्थल लग्ने जिम्मा सेनालाई अनिवार्य गरिएको यो पहिलो पटक हो। 2064 संविधान सभा निर्वाचनमा सेनालाई ब्यारेकमा सीमित पारिएको थियो। त्यति बेला सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीलाई निर्वाचन सुरक्षामा परिचालन गरिएको थियो। 2070 दोस्रो संविधान सभा निर्वाचन तथा 2074 र 2079 प्रतिनिधि सभा, प्रदेशसभा एवं स्थानीय तह निर्वाचनमा सेनालाई बाहिरी घेराको जिम्मा दिएर परिचालन गरिएको थियो। मतपेटिका गणनास्थलसम्म पुर्याउने जिम्मा यसपालि सेनालाई कान्तिपुर दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। आगामी 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उदयपुरको समग्र शान्ति सुरक्षा अवस्थाबारे स्थलगत जानकारी लिन नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल उदयपुर पुग्नु भएको छ। निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले पूर्वी प्रितना इटहरी भ्रमणको क्रममा प्रधान सेनापति सिग्देल उदयपुर पुग्नु भएको हो। प्रधान सेनापति सिग्देलले चौदण्डीगढ़ी नगरपालिकामा केन्द्रित भई सुरक्षा अवस्थाबारे विस्तृत जानकारी लिनुभएको हो। प्रधान सेनापतिद्वारा निर्वाचन सुरक्षाबारे स्थलगत जानकारी शीर्षकमा गोर्खापत्र दैनिकले भित्री पृष्ठमा खबर बनाएको छ। राष्ट्रव्यापी सर्वेक्षणका सहभागी मध्ये धेरैले बेरोजगारी, आर्थिक कठिनाईलाई सबैभन्दा ठूलो व्यक्तिगत समस्याका रूपमा उल्लेख गरेका छन्। २९,005 उत्तरदाता मध्ये सबैभन्दा बढ़ीले बेरोजगारी र त्यसबाट सिर्जित आर्थिक कठिनाईलाई प्रमुख समस्याका रूपमा औल्याएका हुन्। उनीहरूलाई हिजो समुदायमा तपाईंले सामना गरिरहेको सबैभन्दा ठूलो व्यक्तिगत समस्या के हो भनेर सोधिएको थियो। जवाफमा हरेक दश मध्ये चारजनाले आफूहरूले व्यक्तिगत रूपमा भोगिरहेको सबैभन्दा ठूलो समस्याका रूपमा जीविकोपार्जनको विषय रहेको बताएका हुन्। त्यसपछिको समस्याका रूपमा सड़कको दुरावस्था, स्वास्थ्य उपचारमा पहुँचको अभाव र खानेपानीको समस्यालाई आफ्नो जीवनको समस्याका रूपमा उत्तरदाताले उल्लेख गरेका छन्। सर्वेक्षणको यो नतिजाले देशमा व्याप्त बेरोजगारीले सर्वसाधारण जनताको जीवनमा ठूलो असर पारेको देखाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयको तथ्याङ्क अनुसार देशमा बेरोजगारी दर करिब 12% छ। श्रम बजारमा हरेक वर्ष 5,00,000 नयाँ जनशक्ति आइरहेका छन्। उनीहरू मध्ये अधिकांशको बाध्यता वैदेशिक रोजगारी हुने गरेको देखिन्छ। वैदेशिक रोजगार विभागका अनुसार हरेक वर्ष औसतमा 3,00,000 युवा नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गइरहेका छन्। 5-6,00,000 जना पुरानो रोजगारीलाई निरन्तरता दिन विदेशिन्छन्। नेपालमा रोजगारीको अवसर उपलब्ध नहुनुको परिणाम देखाउने यी तथ्याङ्क र तिनले पारिरहेको प्रभावलाई सर्वेक्षणका उत्तरदाताको जवाफले पुष्टि गरेको छ। प्रादेशिक रूपमा सुदूरपश्चिम, लुम्बिनी र मधेसका जनताले बेरोजगारीलाई प्रमुख समस्याका रूपमा उल्लेख गर्दा कर्णाली, गण्डकी र बागमतीका जनताले आर्थिक कठिनाईलाई प्रमुख समस्या मानेका छन्। यी छ प्रदेशको जनमत विपरीत कोशी प्रदेशका जनताले भने आफूहरूको सबैभन्दा ठूलो समस्याका रूपमा सड़कको अवस्थालाई मानेका छन्। जनअभिमत 2082 मतदाताका प्रमुख समस्या बेरोजगारी, सड़क र खानेपानी कान्तिपुर दैनिकले नै खबर बनाएको छ। विदेशमा रहेका नेपालीको मतदान अधिकार सुनिश्चित तथा अन्तर जिल्ला मतदानको व्यवस्था गर्न यसपटक चर्को बहस भए पनि अन्तिम समयमा सरकार पछि हट्यो। कानूनी, प्राविधिक र राजनीतिक तयारी नपुगेका कारण सम्भव नभएको सरकारको भनाई छ। तर प्रमुख दलहरूले विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्ने चुनावी प्रतिबद्धता भने जनाएका छन्। प्राय सबै दलको घोषणा पत्रमा यो विषय समेटिएको छ। डायस्पोराका सबैको मतदानको अधिकार सुनिश्चित गर्ने कांग्रेसको प्रतिबद्धता छ। हामी एकपटकको नेपाली, सधैँको नेपाली भन्ने भावनालाई आत्मसात गर्दै नागरिकताको निरन्तरता, सम्पत्ति र मतदानको अधिकार सुनिश्चित गरेर डायस्पोराका सबै पुस्ताको भावना, ज्ञान, सिप र पुँजीलाई देशको समुन्नतिमा जोड्नेछौं। गैर आवासीय नेपालीको नागरिकता, निरन्तरता, पैतृक सम्पत्ति र मतदानको अधिकार सुनिश्चित गर्दै विदेशमा रहेका नेपालीको हित संरक्षण गर्छौं कांग्रेसले भनेको छ। निर्वाचन मिति घोषणा भइसकेपछि नीति र विधि परिवर्तन गर्न पाइँदैन भन्ने अन्तर्राष्ट्रिय मान्यता छ। हामीले विदेशमा रहेकालाई राखेर मतदान गरेको भए संविधान बमोजिम प्रश्न चिन्ह हुन सक्थ्यो, बदर पनि हुन सक्थ्यो। अहिलेको ऐनले विदेशमा रहेका नेपालीलाई निषेध गर्छ। छोटो समयमा विधि र प्रविधि परिवर्तन गरेर सानो जनशक्तिले निर्वाचन गर्न सम्भव थिएन। एकातिर विदेशमा रहेका नेपालीको मत संकलन गर भन्ने, अर्कोतिर यो लाग भयो भने निर्वाचन हुँदैन, हामी भाग लिँदैनौ भन्ने दलहरूको दबाव थियो। यी सबै कारणले अहिले सम्भव देखिएन, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी भन्नुहुन्छ। सरकारले चाहेको भए केही देशमा परीक्षणका रूपमा गर्न सकिन्थ्यो। मतदान विदेशमा रहेका नेपालीको नैसर्गिक अधिकार हो। यसमा प्राविधिक, राजनीतिक र कूटनीतिक समस्या त छ, तथापि गर्नै पर्छ र गर्न सकिन्छ। पूर्व कार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलख बहादुर गुरूङ भन्नुहुन्छ। घोषणा पत्रमा सबै दलको प्रतिबद्धता, विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार शीर्षकमा नयाँ पत्रिका दैनिकले खबर बनाएको छ। चुनावी मुद्दा मात्र बन्छन् मुसहरका समस्या शीर्षकमा नयाँ पत्रिका दैनिकले नै अग्रपृष्ठमा खबर बनाएको छ। हरेक वर्ष बर्खामा उलेर बाढ़ी आउने सिंघिया नदी छेउमा छ झुपड़ी बस्ती 100 घर परिवार रहेको मोरङको बुढ़ीगंगा गाउँपालिका एक खाप टोल र करैयाका अधिकांश घरका छाना फुसले छाएका छन्। जस्ता पाताका छाना भएका झुपड़ी फाटफुट देखिन्छन्। 42 वर्षीय रमेश मुसहरको घर त्यसमध्येको एक हो। चुनावी सरगर्मी बढ़ेसँगै रमेशको बस्तीमा पनि उम्मेद्वारहरू भोट माग्न छिरिरहेका छन्। यो गाउँ मोरङ छ अन्तर्गत पर्छ। भोट माग्न आउनेहरू आश्वासन बाँड़िरहेका छन्, यसपटक जग्गा र नागरिकता दिलाइदिन्छौ, घर बनाइदिन्छौ, बालबच्चालाई छात्रवृत्ति र रोजगारी दिलाइदिन्छौ, बाढ़ी रोक्न पक्की तटबन्ध पनि बनाइदिन्छौ। तर रमेश यस्ता बाचा हरेक चुनावमा सुन्दै आएको बताउनुहुन्छ। तर गाउँको अवस्था भने उस्तै छ, चुनावी मुद्दा मात्र बन्छन् मुसहरका समस्या। मुसहरका लागि योजना भाषणमा आउँछ तर बजेटमा सधैँ हराउँछ। भूमिहीन, अशिक्षा, कुपोषण, बेरोजगारी र सामाजिक विभेदको चक्रबाट बाहिर निस्किनै मुस्किल, नयाँ पत्रिका दैनिकले खबर छापेको छ। तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
सजिलो अनलिमिटेड प्याक सबै थोक एकै साथ, प्रिपेड होस् या पोस्टपेड सबैको लागि छ यो प्याक। हरेक पल उपयोगी, हरेक पल खास,
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। घोषणा पत्रमा कर्णाली प्राथमिकतामा पूर्वाधार र कृषि शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा प्राथमिकता दिँदै खबर बनाएको छ। यही फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले सार्वजनिक गरेका घोषणा पत्रमा कर्णालीमा सड़क पूर्वाधारको विकासलाई पहिलो प्राथमिकता दिएको पाइएको छ। मुख्य गरी नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र उज्यालो नेपाल पार्टी लगायतले कर्णालीको सड़क पूर्वाधारको विकासलाई प्राथमिकता दिएका हुन्। दलका घोषणा पत्रले सड़क पूर्वाधारका साथै खस सभ्यताको संरक्षण, जलस्रोतको उपयोग गरी जलविद्युत, जड़ीबुटी तथा फलफूल उत्पादनका साथै प्रशोधन र कर्णालीको पर्यटन विकासलाई समेत समेटेका छन्। नेपाली कांग्रेसले जारी गरेको प्रतिज्ञा पत्रमा भारतको जमुनाहा, कोहलपुर, सुर्खेत हुँदै हिल्सा द्रुत मार्गको कामलाई प्राथमिकता दिने उल्लेख गरेको छ। यो सँगै राजापुर, बर्दिया, सुर्खेत, रानीघाट, दैलेख, महाबू, कालीकोट, गमगढ़ी, नाक्से लाग्ना सड़क तथा छिन्चु, जाजरकोट हुँदै डोल्पा र मोरिमला नाकासम्मको सड़कमा पहुँच सहज विस्तार गर्ने योजनामा उल्लेख छ। साथै सुर्खेत कुहलपुर सुरुङ मार्ग निर्माण गरी समय घटाएर आर्थिक र सेवा प्रवाहलाई सहज बनाउने अन्तर्प्रदेशीय गौरवका आयोजनामा लुम्बिनी र कर्णालीमा लुम्बिनी हुँदै दाङ, सल्यान, जाजरकोट, जुम्ला, मुगुको रारा जोड्ने पर्यटन परिक्रमा सड़क बनाउने, रूकुम सल्यान हुँदै कोहलपुर अन्तर्प्रदेश सड़क जोड्ने उल्लेख छ। त्यस्तै लुम्बिनी कर्णाली सुदूरपश्चिम अन्तर्प्रदेशीय गौरवका आयोजना अन्तर्गत दाङ, सल्यान, सुर्खेत हुँदै दिपायल जोड्ने सड़क निर्माण र स्तरोन्नति गरी तीन प्रदेशको आर्थिक एकीकरणमा टेवा पुर्याउने कांग्रेसको दावी छ। यसका साथै कर्णालीमा अन्तर्राष्ट्रिय अध्ययन केन्द्र स्थापना गर्ने, कर्णालीको जलस्रोतलाई उपयोग गर्दै साना तथा ठूला जलविद्युत आयोजना बनाउने र खस सभ्यता संरक्षण गर्न विशेष सांस्कृतिक योजना लागू गर्ने बुदा कांग्रेसले प्रतिज्ञा पत्रमा उल्लेख गरेको छ। यसै गरी नेकपा एमाले घोषणा पत्रमा कर्णाली करिडोरलाई आर्थिक समृद्धिको मेरुदण्ड मार्गको रूपमा लिएर करिडोर सिटी निर्माण गर्ने योजना अगाडि सारेको छ। यसै गरी भेरी बबई डाइभर्सनको पानी पथान्तरण गरी सिंचाईका साथै विद्युत आयोजना सम्पन्न गर्ने र कर्णाली करिडोरमा पर्ने राजमार्गहरूलाई 5 वर्षभित्र पूरा गर्ने उल्लेख छ। नेपाली कम्युनिष्ट पार्टीको प्रतिबद्धता पत्रमा हिमालमा भेडा, च्याङ्रा, चौरी पालन, स्याउ, ओखर लगायत जड़ीबुटी खेतीका लागि हिमाल समृद्धि कार्यक्रम लागू गर्ने जनाइएको छ। घोषणा पत्रमा कर्णाली, प्राथमिकतामा पूर्वाधार र कृषि, गोर्खापत्र दैनिकले खबर बनाएको छ। चुनाव दैलोमै आइपुगेको छ। घर घरमा उम्मेद्वारको भेटघाट, पर्चा, पोस्टर र सामाजिक सञ्जालमा चुनावी बहस चर्किँदै गएको छ। तर काठमाडौँ निर्वाचन क्षेत्र नम्बर 4 पर्ने कपनका रमेश कार्कीका लागि चुनाव भन्दा ठूलो चिन्ता बर्खाको छ। चुनाव आएको खुशी भन्दा पनि बर्खामा भेल आउला भन्ने डर बढ़ी छ। उनी भन्छन्, खोला खोतल्नेहरू प्रधानमन्त्री बन्न हिँडिसके, हामी भने अझै खोलाको दुर्गन्धमै बाँचिरहेका छौं। 2 अघि काठमाडौँ महानगरपालिकाले कपन क्षेत्रको चखुचा मार्ग खहरेमा डोजर चलाएपछि समस्या समाधान हुने अपेक्षा गरिएको थियो, तर अवस्था अहिले पनि उस्तै भएको स्थानीय बासिन्दा बताउँछन्। बर्खायाममा खोलामा आउने भेल घर दैलोमा पुग्ने त्रास छ, हिउँदमा दुर्गन्ध र फोहोर समस्या छ। 2 अघि डोजर चलेको खहरे अझै उस्तै छ, कसैले चासो देखाउँदैनन्। स्थानीय मैया थापा भन्छन्, हाम्रो बाटो भत्केको छ, नेताहरू भने प्रधानमन्त्री बन्न देश डुलिरहनु भएको छ। काठमाडौँ 4 कतै सड़क नबनेको पीर त कतै देश नबनेको चिन्ता, नागरिक दैनिकले प्रसंग छापेको छ। सरकारले फागुन 21 गतेको निर्वाचनमा 3 सार्वजनिक विदा दिने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्री परिषद बैठकले फागुन 20 गतेदेखि 22 गतेसम्म 3 देशैभर सार्वजनिक विदा दिने निर्णय गरेको गृहमन्त्री ओम प्रकाश अर्यालले जानकारी दिनुभयो, गोर्खापत्र दैनिकले छापेको छ। बूढ़ी गण्डकी जलविद्युत आयोजनाको लगानीको मोडालिटी ढाँचालाई सरकारले स्वीकृति दिएको छ। मंगलबार बसेको नेपाल सरकार मन्त्री परिषदको बैठकले 1200 मेगावट क्षमताको बूढ़ी गण्डकीको लगानी ढाँचालाई स्वीकृति प्रदान गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिनुभयो। करिब 1.5 महिना अघिको मन्त्री परिषदबाट नै बूढ़ी गण्डकीको लगानीको ढाँचा पारित गरिएको तत्कालीन संचार मन्त्री जगदीश खरेलले बताउनु भएको थियो। मन्त्री परिषदबाट पारित भए पनि मुख्य सचिवबाट प्रमाणीकरणको पर्खाईमा आयोजना रहेको छ। सन् 2028 जनवरी 2084 साल पुष माघबाट आयोजनाको निर्माणको थालनी गर्ने योजना रहेको छ। यही 2 बोलपत्रको प्रक्रिया पनि पूरा गर्ने बूढ़ी गण्डकी जलविद्युत कम्पनीको योजना रहेको छ। अन्तत पारित भयो बूढ़ी गण्डकीको लगानी ढाँचा, अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो। घरले छाएको झुप्रो घर कोल्टे ढल्केको छ। घरधनी 49 वर्षीय बद्रीमाया प्रजाकी वयोवृद्ध बिरामी आमा त्यही घरको पीढ़ीमा ओछ्यान पर्नु भएको लामो समय भयो। 2072 सालको भूकम्पले ढलाएको त्यो घर जस्तै उहाँको मन भोट माग्न आउने नेताहरूसँग कोल्टे परेको धेरै वर्ष बितिसकेको छ। सम्भवत यही भएर होला देशभर चर्चाको केन्द्रमा रहे पनि उहाँलाई यही 21 गति हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनबारे खासै चासो छैन। चितवनको यो विकट क्षेत्र बादरझुलामा यतिखेर चर्चाको शिखरमा रहनुभएका नेपाली कम्युनिष्ट पार्टी नेकपाका रेणु दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सोभिता गौतम लगायत नेताहरू तछाड़ मछाड गर्दै भोट माग्दै हुनुहुन्छ। बद्रीमाया रिगदारीमै सुनाउनुहुन्छ, जहिले चुनावमा भोट चाहिँ माग्न आउँछन् तर दिएर जितायो त्यसपछि छैन। नेताहरू कता हराउँछन् कता, उहाँलाई एक मन त लाग्छ कि भोट नदिउ तर पर्व जसरी बाजा गाजा बजाएर गाउँमा चुनाव आउँछ, बत्ती जस्तै चमक धमकमा गाडीको लहर लाएर नेताहरू अहिले पनि मत माग्न धाइरहेका छन्। अब त हेर्लान् कि भन्ने आशमा दिन मन लाग्यो लाग्ने उहाँ सुनाउनुहुन्छ। उहाँका 8 सन्तान मध्ये 5 छोरीको बिहे भइसकेको छ, कान्छी छोरी र 2 छोरा साथै छन्। विगत 35 वर्षदेखि बादर झुलालाई थातथलो बनाएर बस्नुभएकी उहाँले कैयौं पटक गाउँबाट लखेरिदाको पीड़ा पनि सुनाउनुभयो। चितवन राष्ट्रिय निकुञ्जको स्थापनापछि मध्यवर्ती क्षेत्र बनेको गाउँमा अहिलेसम्म बिजुली पुगेको छैन, न त राम्रो बाटो छ, न त सफा खाने पानीको सुविधा नै छ। 2058 सालमा यहाँबाट सार्ने भनेर अम्बुवा खोलाको किनारमा लगेर राखिदिँदा खान नपाएर कतिको बगरमै ज्यान गएको उहाँको स्मरणमा ताजै छ। बाँदर झुलामा झुल्किएन उज्यालो, गोर्खापत्र दैनिकले यो प्रसंग छापेको हो। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने राजु थापालाई धेरै धन्यवाद दिँदै म श्रिया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।